نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي سورة آل عمران آیت نمبر 144 سے آج ہم دیکھیں گے یہاں سے غزوہ احد کا ایک خاص واقعہ ہے پیچھے ہم نے دیکھا کہ مسلمانوں نے نبی صلی اللہ علیہ وسلم کے حکم کے مطابق جب غزوہ احد میں جنگ کا آغاز کیا اللہ تعالیٰ نے برکت دی اور مسلمان فتح کی طرف مائل ہو گئے لیکن اتنے میں ایک ایسی بشری خطا ہوئی کہ کچھ لوگ یہ سمجھے کہ جنگ ختم ہو گئی لیکن اصل میں جنگ ختم نہیں ہوئی تھی وہ بیچ میں ایک سٹاپ تھا چھوٹا سا تو کچھ لوگوں کی غلطی سے نبی صلی اللہ علیہ وسلم جیسی شخصیت کو بھی تکلیف ہوئی آئیے آیتیں پڑھ کر دیکھتے ہیں اور آپ کہہ سکتے ہیں کہ نبی صلی اللہ علیہ وسلم کی زندگی میں ہی آپ کے دنیا سے جانے کی خبر دی گئی آیت 144 میں ایک موضوع کی آیات کو ایک ساتھ لوں گی تاکہ آپ لوگ بھی اس کے ساتھ ساتھ چلتے جائیں وَمَا مُحَمَّدٌ إِلَّا رَسُولٌ محمد صلی اللہ علیہ وسلم اس کے سوا اور کچھ نہیں کہ بس ایک رسول ہے یعنی رسول کا کام رسالت ہوتی ہے نبی صلی اللہ علیہ وسلم کا مقام ایک رسول ہے اب یہ بات جب ٹیکس کے ساتھ سمجھیں گے تو بہت سمجھ آئے گی اور آؤٹ آف ٹیکس کہیں گے تو اس پہ کتنے فتنے کھڑے ہو جائیں گے کیا مطلب ہے وہ ایک رسول ہیں اور کچھ نہیں نہیں موقع مناسبت دیکھیے تو بات کیجئے کہ غزوہ احد کے دوران جب یہ افواہ اڑ گئی کہ محمد رسول اللہ صلی اللہ علیہ وسلم کا انتقال ہو گیا تو بعض لوگ دل گرفتہ ہوئے کہ اب کس کے لیے جنگ کرنی ہے حضرت عمر بھی انہی میں سے ایک تھے آپ نے نبی صلی اللہ علیہ وسلم کی وفات کی خبر سن کر تلوار پھینک دی اور دل برداشتہ ہو کر بیٹھ گئے کہ ہم نے اب جنگ کر کے کرنا کیا ہے تو یہاں اس بات پہ پکڑ ہو رہی ہے کہ تمہارا یہ رویہ غلط ہے محمد صلی اللہ علیہ وسلم اس کے سوا کچھ نہیں کہ وہ اللہ کے ایک رسول ہے وہ معبود تو نہیں ہے تم ان کے لیے جہاد تو نہیں کر رہے بلکہ اللہ کے لیے کر رہے ہو اللہ کے دین کے غلبے کے لیے کر رہے ہو تم اپنی جان اور مال قربان کرتے ہو تو تم اللہ کے لیے کام کرو تو محمد صلی اللہ علیہ وسلم کے لیے کام نہ کرو کیونکہ قد خلت من قبلہ رسل ان سے پہلے بھی بہت سے رسول گزر چکے ہیں یعنی یہ کوئی پہلے نبی نہیں جو دنیا میں آئے ان سے پہلے بہت سارے نبی کیا بہت سارے انسان آئے اپنے اپنے حصے کا کام کر کے چلے گئے خلت کا لفظ جہاں استعمال ہوا خلاؤ سے ہے پیچھے بھی ہم نے دیکھ لیا خالام واؤ گھر کے رہنے والوں کا کہیں چلے جانا اور گھر کا خالی ہو جانا خلاؤ کہتے ہیں تو خلت میں تا آ گئی اگلے والے لفظ کی طرح رسول کے لیے مراد یہ کہ پہلے سے بہت سارے ہوئے پیچھے ہم پڑھ چکے ہیں یہ لفظ کہاں اذا خلو الى شیاطینہم وہی چیز ہے اسی طرح خلیتن شہد کی مکھیوں کے چھتے کو کہتے ہیں کیونکہ اس میں سے بھی جب شہد نکل جاتا ہے تو وہ خالی ہو جاتا ہے اور یہ زمانے کے گزرنے کے لیے استعمال ہوتا ہے عموماً یعنی خلاص زمان وقت کے گزرنے کے لیے آتا ہے تو مطلب کہنے کا کیا ہے کہ جب وہ آئے تھے وہ چلے گئے تلک امتن قد خلت ہم پڑھ چکے 141 میں سورۃ بقرہ میں بھی کہ ہر گروہ آتا ہے اپنے حصے کا ایک کام کر کے چلا جاتا ہے اسی طرح آگے ہم پڑھیں گے سورۃ الحاقہ میں الایام الخالیہ کلو واشربوا بما اسلفتم فی الایام الخالیہ تو خالیہ بھی یہی لفظ ہے پھر اسی طرح سورہ یوسف میں آئے گا یحل لکم وجہ ابیکم تمہارے لیے تمہارے باپ کے لیے جگہ خالی ہو جائے یعنی باپ کی توجہ تمہیں مل جائے تو مطلب کیا ہے کہ وہ ایک زمانے کے لوگ تھے وہ اپنے حصے کا کام کر کے چلے گئے تو کیا تم ان کے جانے کے ساتھ تم بھی چلے جاؤ گے اور رسول جو ہے یہ رسول کی جمع ہے جمع مکسر ہے افا ام ماتا چلو اگر بالفرض وہ آئے اور جا رہے ہیں آفا ام ماتا اگر آپ دیکھیں تو آ فا ان تین لفظ ہیں اس کے اندر آ سوال ہے استفہام کا ہے اور ندا کا بھی ہے یعنی حرف استفہام سوالیہ حرف سوال والا حرف بھی ہے اور کسی کو پکارنے کا لفظ بھی ہے کسی بات کے پوچھنے کے لیے بھی آتا ہے اور کسی کو پکارنے کے لیے بھی آتا ہے ازید قائم کیا مطلب ہے کیا زید کھڑا ہے اس کا کوئی جواب دے دینا کہ نام یا نا لا میں آئے گا کہنے کا مطلب یہ کہ اس کا انداز یہاں کیا ہے کہ ایک سوال ہے آ کیا یعنی کیا تم نے یہ سوچا فائن فا پس ہے فوراً کے معنوں میں پیچھے بھی آپ پڑھ چکے ہیں اور اس طرح کا جو سوال ہوتا ہے نا اس میں ڈانٹ بھی ہوتی ہے کسی بچے کو آپ ڈانٹنا چاہیں تو کہتے ہیں تم نے یہ سوچا क्या तुम अब ये करोगे, क्या अब तुम मामा की नहीं सुनोगे। तो बिल्कुल वही स्टाइल है कि डांट भी है और सवाल भी है इसके अंदर। क्या बस अगर माँ तब वो मर जाए, औ कुतिला या मार दिए जाए, दो ही चीजें होती है ना जिंदगी में, या हम खुद मरते हैं या कोई हमें मारता है, यानी या हम बीमारी से मरेंगे या किसी भी हादसे से मरेंगे या कोई हमें कत्ल कर देगा या मैदान जंग में तो शहीद हो जाएंगे। तो नबी के लिए भी दोनों ही सूरतें मौजूद हैं, या तो उनको तबई मौत आएगी या फिर उनको शहादत की मौत आएगी। क्या तुम इन कलब तुम अला अकाबिकुम, तुम पलट जाओगे अपनी एड़ियों पर। इन कलब में कलब है, कल्ब कहते हैं दिल को पलटना। अब जब कल्ब है ना तो पलटना है, बट जब इन कलब हो ना तो पूरा पलटना, जिसको उर्दू में अब कहते हैं इनकलाब आ गया। जैसे कबाब आप फ्राई करते हैं तो एक साइड फ्राई करके तो दूसरी साइड पलटते हैं ना, तो वो कलबा नहीं हुआ सिर्फ, वो इनकलाब हो गया, अपसाइड डाउन आ जाना, उलट पुलट करना, लोट पोट होना, अदलना बदलना किसी चीज को। मतलब ये है कि क्या आज तुम दीन के लिए भाग दौड़ के काम कर रहे हो तो कल तुम ये काम छोड़ दोगे। जिस तरह तेज रेत पर सांप जो होता है ना, वो लोट पोट जाता है, गर्मी लगती है तो साइड पलटता है, यानी बेचैन हो जाता है। अरब लोग कहते हैं कलबुल खुब्स, जब रोटी ऊपर से पक जाए और अंदर से पकाने के लिए उसे उलट पुलट दिया जाए। इसी तरह मिकलब उस लोहे को कहते हैं जिससे किसान खेती के लिए जमीन की मट्टी को उलट पुलट करता है। हमारा दिल कभी भी एक हालत पे नहीं रहता, लम्हा लम्हा बदलता है, इसलिए इसको भी कल्ब कहते हैं। और याद रखिए, जब भी कोई इनकलाब आया ना, वो कल्ब के रास्ते आया। दुनिया में लोगों ने बड़े बड़े काम दिल की मान के किए हैं। आप यहाँ आके जो क्लास में बैठे हैं ना, आप दिल के लिए आए हैं, अकल से आप होते तो घर बैठे होते। अकल से ज्यादा सोचने वाले कभी भी वो काम नहीं कर सकते जो उनका दिल इवन चाह भी रहा होता है। इतने अंदेशे, इतने वसवसे, इतनी सोचें, इतना कुछ कि एक इंसान पीछे होता है। तो दिल के ऊपर ये काम है, यहाँ दिल के साथ इनकलाब को देख लीजिए। तो अल्लाह सुबहाना तआला ने ये बात बता दी कि तुम अपने आप को देखो। इसी तरह से आप देखिए कि लफ्ज़ जो इनकलाबा में लफ्ज़ कल्ब है ना, इसके अंदर चार लफ्ज़ होते हैं। नंबर एक दिल, नंबर दो अकल, नंबर तीन हर चीज़ का खुलासा, और चौथा हर चीज़ का बेहतरीन हिस्सा। तो आप कह लीजिए कि दिल बेहतरीन हिस्सा भी है, पूरे जिस्म का खुलासा भी है, अकल भी इधर से ही गुजरती है, और जो हार्ट के तौर पे दिल काम कर रहा है वो तो है ही है। इसी तरह से इसमें कुछ और चीज़ें भी होती हैं, लेकिन वो मैं इंशाल्लाह जहाँ लफ्ज़ कल्ब आएगा तो बताऊंगी। यहाँ इन कलबा से समझ लीजिए कि तुम बिल्कुल अपनी पिछली जिंदगी पे पलट जाओगे। जो नबी के लिए कर रहा था और नबी के जाने की खबर सुनकर उसका ठहरना मुमकिन नहीं होगा। चलो ठीक है, फिर तुम्हारी मर्जी। वह मैं यनकलिब अलाकिबैही ही, फिर जो कोई पलट जाता है अपनी दोनों एड़ियों पे, फलें यदुरल्लाह शैया, तो अल्लाह का कुछ नहीं बिगाड़ेगा। हकीकत यह है कि वो उस मैदान में तो 700 लोग थे ना, मुसलमानों में से 700 के 700 ही पलट जाते अपने लीडर की वफात की खबर सुनकर, या हालात के उलट पिलट की सूरत में। अल्लाह का कुछ भी नहीं बिगड़ना था। कल के वो 700 बदल जाते, पलट जाते, और आज के 2 बिलियन मुसलमान पूरे के पूरे खुदा न खास्ता मुर्तद हो जाए, एथियस्ट हो जाए, एग्नोस्टिक्स हो जाए, फले यदुरल्लाह शैया, अल्लाह का कोई नहीं कुछ बिगाड़ता। वो आपके मेरे वोटों से नहीं चलता। अल्लाह ताला को मेजोरिटी मिनोरिटी का कोई कॉम्प्लेक्स नहीं है। सारी दुनिया उसके कलमे पड़े, उसकी तारीफों में कोई इजाफा नहीं होता, और सारी दुनिया उसके खिलाफ हो जाए, किसी को कोई फर्क नहीं पड़ता। हाँ लेकिन वसयजज़िल्लाहु शाकिरीन, हाँ अलबत्ता अल्लाह बदला देगा शुक्र करने वालों को। ये शुक्र करने वाले अब कौन है, कोई बता सकता है एक जुमले में? टैक्स के एतबार से पीछे बातें किसकी हो रही हैं पलटने की, तो शाकिरीन कौन है? कादिरीन, जो दीन के काम को एक नेमत समझ के बैठे रहते हैं। मैदाने जंग में है, नबी के जाने की खबरें मिल गई, अबू सुफियान की पनाह लेने की बातें फिजा में फैल गई, ये हो गया वो हो गया, लेकिन ये कदरदान लोग जिनको अल्लाह के नबी के साथ के मिलने की जो खुशी थी, जो उसकी रहमत थी, अल्लाह फिर ऐसे ही लोगों को जजाएं देगा। और ये हैं वो लोग जिनकी जिंदगी के आखिरी लम्हे तक अल्लाह ताला ने इस काम को इनसे ले लिया। आप देखिए कि सहाबा की जिंदगी मेरे आपके लिए मिशले राह है, यकीन कीजिए। جب ایک انسان زندگی میں اپنے شعور کے ساتھ نیکی کا کوئی کام شروع کرے، پھر اس نیکی سے پلٹنے کی جو وجوہات ہوتی ہیں نا، اس میں سے چند وجوہات کا ادھر ذکر ہے، اور وہ کیا ہے؟ کسی کے لیے کام کرنا۔ کچھ لوگ کہتے ہیں ہم فلاں کے لیے آئے، تو لکھ لیجئے وہ فلاں کے لیے چلے بھی جائیں گے۔ اسلام ہمیں انسانوں کے قد کاٹ سے اوپر اٹھ کے سوچنے کا موقع دیتا ہے۔ جو انسانوں میں الجھتے ہیں نا، وہ بہت خطرے میں ہوتے ہیں، بس جذباتی ہوتے ہیں، ہائے ہم آپ کے لیے آئے، ہائے آپ آئے تو بڑا مزہ آیا، ہائے آپ کہتے ہیں تو بڑا اچھا لگتا ہے، ہائے آپ، آپ بڑے خوش ہوں گے، آپ کے اندر ہوا بھرے گی، واہ میرے لیے آتے ہیں، مجھے سننا چاہتے ہیں، میرے ساتھ دین کا کام کرنا چاہتے ہیں، مجھ پہ ٹرسٹ کرتے ہیں۔ یقین کریں ایسے جذباتی لوگ بہت خطرناک ہوتے ہیں۔ میں نے زندگی میں جتنا جذباتی لوگوں کو لڑتے بلڑتے دیکھا، اتنا باہوش اور سمجھدار لوگوں کو بلڑتے نہیں دیکھا۔ کام بھی جذباتی ہی کرتے ہیں، یہ بھی سچ ہے، بغیر ایموشن والے کام کرتے بھی کوئی نہیں، ٹھنڈے ٹھار ڈھیلے ڈھالے، انہوں نے کیا کرنا ہے، وہ تو اپنے ہی آپ کو فارغ کر لیں کچھ کاموں سے تو بڑی بات ہے۔ تو یہ جو بات ہے نا کہ نبی صلی اللہ علیہ وسلم کا ہونا یا نہ ہونا تمہیں ایک برابر لگے، چھوٹی بات ہے؟ یہ بہت بڑی بات ہے، اور یہ ہے للہیت۔ للہیت آپ دیکھیے کہ ان آیتوں میں فالوورز کی بات ہے نا، تو ابھی اگلی آیتوں میں آپ کو لیڈرشپ کی کوالٹیز بھی دیکھیں گی۔ بہترین لیڈر کون ہے؟ جو اپنی ٹیم پہ نظریں نہ رکھے، یہ ہوں گے تو یہ کام ہوگا، یہ نہیں ہوں گے تو یہ نہیں ہوگا، یہ کرے گا تو کام ضرور ہو جائے گا، یہ نہیں کرے گا تو نہیں ہوگا، وہ اچھا لیڈر نہیں ہے، چوٹ کھائے گا۔ انسانوں کو سہارا سمجھنے والے اتنی زور کی چوٹ کھا کے گرتے ہیں کہ واللہ ہی پھر منہ کی کھاتے ہیں۔ وہ کہتے ہیں نا کہ مجھے سہارا سمجھنے والو، گر میں لڑکھڑایا تو کدھر جاؤ گے۔ بعض دفعہ ہم اپنے ماں باپ کو سہارا سمجھے ہوتے ہیں، بعض دفعہ شوہر، کمزور شوہر، ہم ان کو سہارا سمجھے ہوتے ہیں، بعض دفعہ ہم جوان بچوں کو سہارا سمجھتے ہیں۔ واللہ ہی دنیا میں صرف ایک ذات ہے جس کو سہارا سمجھ سکتے ہیں آپ، اور وہ لا الہ الا اللہ ہے۔ اس کے علاوہ دین کے کام میں استقامت آتی نہیں ہے۔ حضرت عمر فاروق رضی اللہ عنہ بڑے باہوش انسان تھے، لیکن جذباتی تھے، ایموشنل تھے۔ ان کے اندر ان آیتوں کو سن کر، کب؟ جب کہ یہ آیتیں نازل ہوئی تھیں، اس وقت کا رویہ کچھ اور تھا، لیکن جب حقیقی طور پر نبی صلی اللہ علیہ وسلم کی وفات ہوئی اور عمر جیسا پیار کرنے والا، محبت کرنے والا، چاہت کرنے والا شخص بھی اپنے ہوش کھو دیتا ہے، اس وقت ان آیتوں نے عمر کی آنکھوں کو گیلا کر دیا تھا۔ ان کو ایسے محسوس ہوا تھا کہ آج اللہ کے نبی دنیا سے گئے ہیں۔ تقریباً 7-7.5 سال پہلے یہ آیتیں نازل ہو گئیں کہ وما محمد الا رسول، محمد صلی اللہ علیہ وسلم ایک انسان ہے۔ ہاں، انسانوں میں ان جیسا کوئی نہیں ہے، اعلیٰ ہیں، ان سے بہتر کوئی ہو سکتا ہے دنیا میں؟ کبھی سوچا آپ نے؟ نبی صلی اللہ علیہ وسلم کا کبھی آپ کردار پڑھیں، کبھی آپ کا اخلاق پڑھیں، کبھی آپ کی کمٹمنٹ پڑھیں، کبھی آپ کی جان گساری پڑھیں، کبھی آپ کا اپنے آپ سے بے نیاز ہو کے اللہ کے لیے تڑپ نہ دیکھیں، کبھی راتوں کو ان کے سینے کے اندر سے چکی کی طرح کی آوازوں کا نہ دیکھیں، کیا ان جیسا کوئی دنیا میں ہو سکتا ہے؟ نہ تھا، نہ ہے، نہ آئے گا۔ اللہ کہتے ہیں ان کے بھی آنے اور جانے سے آپ کو فرق نہ پڑے۔ آج کچھ لوگ کہتے ہیں کہ ہم اپنے شیخ سے توانائی لیتے ہیں، انرجی ملتی ہے، فلاں بزرگ کی صحبت آئے گی تو ہم پکے نمازی ہو جائیں گے، ہماری داڑھی نکل آئے گی، ہم تہجد گزار ہو جائیں گے، چونکہ ابھی ہمیں کوئی ایسا استاد، یا استاد تو نہیں وہ کہتے، وہ تو اس کو اپنا کوئی پتہ نہیں کچھ مختلف نام لے کے لوگ کہتے ہیں نا۔ یاد رکھیے، نبی صلی اللہ علیہ وسلم سے زیادہ باعمل اور با اخلاق اور با کردار لیڈر کسی کو دنیا میں نصیب نہیں ہو سکتا۔ اس کے باوجود جن کو فائدہ نہیں ہونا تھا، ان کو ان سے نہیں ہوا، تو اللہ تعالیٰ صحابہ کے عقیدے کو ٹھیک کر رہے ہیں۔ یاد رکھیے، اس میں صحابہ کی کوئی برائی نہیں ہے۔ بعض لوگ جو صحابہ کرام سے بغض رکھتے ہیں نا، وہ ان آیتوں کو کوٹ کرتے ہیں، کہتے ہیں لو تم ان صحابہ کی باتیں کرتے ہو کہ جو میدان احد میں نبی کو اکیلا چھوڑ گئے تھے۔ یہ بھی اگلی جو آیتیں آ رہی ہیں اس میں آپ پڑھیں گے نا، तो आपकी आंखों के सामने मंजर होगा। किसी सिस्टर ने कहा कि वो ऐसी किसी महफिल मिलाद में चली गई, जहां महफिल मिलाद के मौके पे भी सहाबा को खूब अच्छा बुरा कहा गया कि वो सोच रही थी कि मैं यहां क्यों आई। मैं अक्सर सोचती हूं कि दुनिया में जो लोग हैं इस वक्त, आज मैं और आप, हम जैसे इस दौर के लोगों को लीजिए, क्या हम नबी सल्लम और सहाबा के पांव की जूती के भी बराबर हैं? हम सहाबा के छोटे से अमल के करने वाले भी हैं, तो हमें कोई हक पहुंचता कि हम किसी के ऊपर बड़ी बात करें? छोटा मुंह बड़ी बातें हैं। इसलिए अल्लाह के नबी ने सहाबा की ये गलती जो उनसे हुई, कुरान के अंदर इसको भी अल्लाह ने मेंशन कर दिया कि सहाबी ही क्यों ना, यानी इससे बड़ी नेकियां कुर्बानियां देने वाला कौन है अगर सहाबी ही क्यों ना हो, और अगर वो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के दुनिया से जाने की खबर सुन के पलट जाएगा उसी तरफ जिधर से आया, तो फिर चला जाए। अल्लाह को फिर उनकी भी परवाह नहीं है। अल्लाह बेनियाज है, अल्लाह का एक नाम अल गनी है, अल्लाह को काम लेने देने के लिए किसी की जरूरत नहीं होती। और याद रखिए कि गज़वे उहद की शिकस्त के असबाब में एक सबब यह भी था कि काफिरों ने अफवाह उड़ा दी थी कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम कत्ल कर दिए गए, और ये खबर कब फैली थी? जब मुसब बिन उमैर सहाबी शहीद हुए जो नबी सल्लल्लाहु अलैहि वसल्लम के हम शक्ल थे। तो अल्लाह ने कहा क्या हुआ, बास ने फितना खड़ा कर दिया, नऊज़ुबिल्लाह सुम्मा नऊज़ुबिल्लाह, कि अगर मोहम्मद सच्चे नबी होते तो कत्ल कैसे होते? लो जी, रसूल हुए, नबी हुए, तो काफिरों क्या तो कत्ल हो गए। अच्छा जी, नबी होके फौत हो गए, मौत उन पर वारत हो गई। तो अल्लाह कहते हैं कोई नई बात है कि आदम से लेकर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम तक जितने अंबिया कराम आए, क्या वो जिंदा है आज तक? जब वो नहीं जिंदा तो ये भी जिंदा नहीं रहेंगे। और याद रखिए कि नबी सल्लल्लाहु अलैहि वसल्लम के मुकाम को समझने में आज उम्मत को बहुत गलती लगी है। और अल्लाह ताला कहते हैं कि वमा कान अली नफ्सन अन तमूत इल्ला बिस्निल्लाही। अगली आयत जरा देखिएगा साथ ही मिला के, तो आपको बात समझ आएगी। वमा काना, है ही नहीं किसी के बस में, ली नफ्सन, किसी नफ्स के बस की ये बात ही नहीं है कि अन तमूता, कि वो मर जाए, इल्ला बिस्निल्ला, मगर अल्लाह के हुक्म से। अब देखिए, जान निकलने वाली हो और ना निकले, कोई निकलती है? कोड़ पड़ा हो जिस्म का एक एक अंग जो है वो जख्मी हो, मौत कब आती है? जब आखिरी हिचकी छुटती है। आपके अपने घरों में कई ऐसे बुजुर्ग होंगे, कई ऐसे बीमार होंगे, 8-8, 10-10 साल से बिस्तर पे है, नहीं मर पा रहे। इधर एक जवान झटका लगा, हार्ट अटैक हुआ, मर गए। आजकल तो ऐसे लग रहा है, वल्लाह ही आप सब भी वैसे ही सोचते होंगे, जो मुझे फील होता है कि आजकल मौत हम पाकिस्तानियों के इर्द गिर्द मंडला रही है कि नहीं? हमारे अपने घरों में आज से कुछ महीना डेढ़ पहले एक इतनी सडन डेथ हुई कि चलती फिरती हस्ती बोलती एक हस्ती कब्र में चली गई। उससे जो शौक हमें खानदानी तौर पे लगा था, ये आप पिछले चंद दिनों में जो प्लेन क्रैश हुआ है और उसमें जुनेद जमशेद साहब की डेथ, हर तरफ मौत नहीं घूमती लग रही? मैं तो जिससे मिलती हूँ अकेले में, वो कहता है बस मेरा भी वक्त आ रहा है, मैं भी जाने वाली हूँ। कल एक छोटी सी बच्ची से मेरी कहीं बात हो रही थी, तो मैंने उसे कहा कि तुमने मेरे पास आना है? कहती नहीं बाजी, मैनू जहाज तो डर लगता। छोटी सी बच्ची थी। तो मैंने कहा इसके ऊपर भी असर है, लेकिन वमा कान अली नफ्सन अन तमूत, जहाज वाले अगर मरते तो मेरी मुमानी ना मरती अपनी जगह पे खड़ी खड़ी। किसी ने एक मल्लाह को देखा, एक शख्स था, उसको पानी से बड़ा डर लगता था, जब कश्ती में बैठा तो डर रहा था, तो मल्लाह जो के वो कश्ती चलाने वाला होता है, वो बैठा था, वो बड़ा एंजॉय कर रहा था। ये उसको कहता है कि तुम्हें पानी से डर नहीं लगता? उसने कहा नहीं। कहा ये बताओ कि तुम्हारा बाप क्या काम करता था? कहा वो भी मल्लाह था। कहता अच्छा, दादा क्या करता था? कहा वो भी मल्लाह था। कहा अच्छा जी, तो तुम्हारे बाप की मौत कहाँ हुई? कहा कश्ती में। दादा कहाँ मरा? कहा कश्ती में। तो कहने लगा कि तुम्हें फिर कश्ती से डर नहीं लगता कि इसी में तुम्हारे बाप दादा मरे? कहने लगा आप मुझे बताएं, आपके अब्बा कहाँ फौत हुए? कहते मेरा बाप तो बिस्तर पे मरा। दादा कहाँ मरा? कहा बिस्तर पे मरा। तो कहा आपको बिस्तर पे जाते हुए डर नहीं लगता? याद रखिए, मौत से डरना नहीं है, मौत तो आपके साथ है, ये हर सांस की नाली, हर खाने के लकमा इस जगह से गुजर के जाता है, इजाजत लेके जाता है कि मैं नीचे जाऊं मैदे में या सांस की नाली में अटक जाऊं, तो किसने डरना? तैयारी कीजिए, वल्लाह ही ऐसी तैयारी करें कि मौत का इंतजार करें। साहबा की तरह घर से बिस्तरे बांध बूंद के जाते थे कि आज वापस कोई नहीं आना, अल्लाह तुझे कह रहे हैं कि हमें जंग में ही ले लेना, شرط یہ ہے کہ تیاری ہو، پھر بھی ڈرو، لیکن تیاری نہ اور صرف موت کے تذکرے سے ہولتے رہنا۔ میں کہتی ہوں اگر آپ نے، میں نے یہ جو موتیں ہو رہی ہیں ہمارے ارد گرد، آج صبح بھی ایک موت کی خبر سن لی، یہ ہمیں موو کریں، کل میری بھی آواز ہے، کل مجھے بھی لوگ سنیں گے، کل میں نہیں سنوں گی لوگ سنیں گے، تو کیا میں مرنے کے لیے تیار ہوں؟ باقی ہولنے سے موت نہیں آتی۔ اگر آپ کو واقعی، میں کہتی ہوں اگر جتنے ہم پاکستانی کلچر کے لوگ آج کل موت سے ڈرے، اگر ہمیں یقیناً اس کا یقین آ چکا ہو، مسجدیں بھر چکی ہوں، یہ کرسیاں خالی نہ رہیں ادھر، بازار بند ہو جائیں، سیلے لگی ہیں، جو مرضی ہے وہ جان پہ ان کی روک بنے، وہ کہیں کہ آ جاؤ جو دن باقی ہیں لے لو، سچ بتائیے۔ لیکن ہم صرف تذکرے کرتے ہیں، اب تو موت بھی یقین کرے خبر بن گئی۔ پہلے ایک موت ہوتی تھی 8-10 دن تک دل بجھے ہوئے روتے دھوتے، آج تو دوسرے دن ہی رشتے ناتے جڑنے شروع ہو جاتے ہیں، 3-4 گھنٹے بعد ابھی میت اٹھا کے قبرستان نہیں جائی جاتی تو کھانا کھل جاتا۔ وما کان علی نفس ان تموت الا باذن اللہ کتاب مؤجلا، ہر ایک کی موت کا وقت مقرر ہے، لکھا ہوا ہے، طے کیا ہوا ہے۔ لکھی ایک جملہ، انسان کی بہترین محافظ اس کی موت ہے۔ یعنی آپ موت کو اپنا محافظ سمجھ لیں، کیونکہ آپ کی موت کا جو وقت مقرر ہے، اس سے پہلے نہ تو کوئی آپ کی موت لا سکتا ہے نہ لے سکتا ہے۔ آج جن بردر کی ماں کی ڈیتھ ہوئی ہے، 3-4 ہفتے سے وہ اپنی ماں کے پاس تھے اور وہ ادھر آئے ہیں، 2-3 دن بعد ماں کی ڈیتھ ہوگی۔ اب آپ مجھے بتائیے، یا اللہ ان کو ادھر روک لیتا، یا ماں کو 2 دن پہلے فارغ کر دیتا کہ تیرا بیٹا آیا ہوا ہے اس کو دوبارہ نہ آنا پڑے، یا وہاں نہ رہے، کون کر سکتا ہے؟ یہ وقت کا پہیہ میں اور آپ نہیں ہلا سکتے، ہم اتنے بے بس ہیں۔ تو پھر ہے کیا حقیقت؟ وَمَن يُرِدْ ثَوَابَ الدُّنْيَا نُؤْتِهِ مِنْهَا، جو کوئی دنیا کا اجر اور ثواب چاہتا ہے ہم اسے اس میں سے دے دیتے ہیں۔ لے لو دنیا، کتنی لینی ہے بولو، ساری لے لو۔ ہاں وَمَن يُرِدْ ثَوَابَ الْآخِرَةِ نُؤْتِهِ مِنْهَا، اور جو واقعی آخرت کا اجر چاہتا ہے ہم اسے اس میں سے دیں گے۔ نوٹ کیجئے گا، دونوں کو ذرا اوپر نیچے لکھ کے دیکھیں، و من یرید یرید ثوابا ثوابا الدنیا الدنیا نوتی نوتی منہا منہا، صرف ایک ہی لفظ کا فرق ہے نا، اوپر دنیا نیچے آخرہ، جو چاہو گے ملے گا۔ بالکل یہی مضمون سورت بقرہ میں 202 میں حج کے سلسلے میں ہم پڑھ چکے کہ حج کرنے بھی جا رہے ہو تو وہاں سے دنیا ہی نہ سمیٹ کے آنا، آخرت بھی سمیٹنا، وسنجزی الشاکرین، اور ہم شکر کرنے والوں کو اس کی بھرپور جزا دیں گے، ہم تمہیں بھرپور طریقے سے جزا دیں گے جو مانگو گے۔ تو ساری بات کا خلاصہ کیا نکلا؟ کہ نبی کا ہونا نہ ہونا اللہ کے اختیار میں، نبی کے اپنے بھی اختیار میں نہیں ہے۔ ان سے کمٹمنٹ سیکھو، ان سے میدان جنگ میں جا کر کھڑا ہونا سیکھو، ثابت قدمی سیکھو، آرگنائزیشن سیکھو، کیسے وقت سے پہلے انہوں نے صحابہ کی وہاں جگہ مقرر کر دی تھی۔ اس سے زیادہ نہیں، بھاگنے سے کیا ہوگا؟ اگر دنیا طلب کرنے کے لیے بھاگ رہے ہو تو مل جائے گی، آخرت نہیں ملے گی، اور اگر آخرت چاہو گے تو دنیا تو پھر بھی مل جانی ہے، اس لیے اپنی فکر کرو۔ میں اور آپ اپنے اوپر لیں، اور آج امت مسلمہ کا حال دیکھیں۔ یاد رکھیے کہ آج امت مسلمہ میں نبی صلی اللہ علیہ وسلم کی موت کا تو تذکرہ ہی کوئی نہیں کرتا، ایم آئی رائٹ اور رانگ؟ 12 ربیع الاول کا دن تھا کہ جب ہم نے نبی صلی اللہ علیہ وسلم کا آخری ربیع الاول، تو یہ آیتیں پوری ڈیٹیل سے پڑھ چکے ہیں، وہی باتیں وہاں سے ادھر پہ شک ایڈ بھی کر لیں کچھ چاہیں اگر آپ لوگ نوٹس میں، کہ کس طریقے سے جب نبی صلی اللہ علیہ وسلم کی موت حقیقت میں آئی تو عمر کھڑے ہو گئے، خبردار اگر کسی نے کہا کہ محمد صلی اللہ علیہ وسلم کا انتقال ہوا۔ اور اس وقت پھر ابو بکر بڑے بنے، اور ابو بکر نے واقعی بڑا بن کے دکھا دیا، اتنے ٹھنڈے سبھاؤ والا شخص ہی اپنے ہوش سلامت رکھتا ہے۔ کیا کہا ابو بکر نے آپ کی وفات پر؟ من کان یعبد محمدن، جو محمد کی عبادت کرتا تھا صلی اللہ علیہ وسلم، فإن محمدن قد مات، محمد تو فوت ہو گئے، ومن کان یعبد اللہ فإن اللہ حی لا یموت، جو اللہ کی عبادت کرتا ہے وہ تو زندہ اور وہ نہیں مرے گا۔ یقین کیجئے یہ بات سمجھ آ جائے نا، تو پھر انسان کہ نہ تو اس کو کسی سے موٹیویشن مانگنے کی ضرورت ہوتی ہے، اور نہ وہ ڈی موٹیویٹڈ ہوتا ہے، کیونکہ اس کو یہ پتا ہے کہ جس طرح وہ کہے مجھے بھی جانا ہے۔ خاص طور پہ اس کی شان نزول میں جو واقعات آتے ہیں وہ میں سناتی ہوں، کیونکہ اگلی آیتوں میں آپ کو مجھے انشاءاللہ اس سے مدد ملنی ہے. غزوہ احد میں جب تیر اندازوں کے دستے نے درہ چھوڑ دیا، درہ سمجھتے ہیں نا، اپنی اپوائنٹڈ پلیسز چھوڑ دی، جگہ چھوڑ دی، تو مشرقین ان پر پیچھے سے حملہ آور ہوئے اور مسلمانوں کو شکست ہوئی. نبی صلی اللہ علیہ وسلم کے دانت مبارک شہید ہوئے، آپ کے چہرے پر زخم آئے، خون بہنے لگا، مسلمان منتشر ہو گئے، کسی کو کسی کا پتہ نہ رہا. ان حالات میں کسی نے با آواز بلند کہا، لوگوں، محمد صلی اللہ علیہ وسلم قتل ہو گئے. اس پکار کا مسلمانوں پر بہت برا اثر پڑا. بہت سے لوگ مدینہ لوٹ گئے اور میدان جنگ کو چھوڑ گئے. چند افراد تھے جو رسول اللہ کے پاس رہ گئے. ان حالات میں نبی صلی اللہ علیہ وسلم ان چند افراد کے ساتھ جم گئے اور مسلمانوں کو بلانے لگے، الیہ عباد اللہ، میری طرف آؤ اللہ کے بندو. پھر لوگ جمع ہوئے تو اللہ نے ان پر سکینت نازل فرمائی. تو اس واقعے پر اللہ تعالیٰ نے ہمیں موت اور زندگی کے بارے میں یہ سبق سکھا دیا. پھر ایک اور چھوٹی سی بات دیکھیے کہ یہ جو بات ہے کہ نبی صلی اللہ علیہ وسلم فوت ہوئے، یہ کہنا کہ آپ کی بے عزتی ہے. کئی لوگ کہتے ہیں گستاخی ہے جی کہ نبی کے لیے فوت کرنا، کیا کہ وہ کہتے ہیں پردہ کر لیا، روپوش ہو گئے. تو دیکھیے قرآن کیا کہہ رہا ہے، ماتا او قتل انقلبتم، آگے بھی پڑھیں گے سورہ انبیاء میں، مجھے لگتا ہے وہاں بھی نبی صلی اللہ علیہ وسلم کی ڈائریکٹ موت کا ذکر ہے. بھائی موت میں کیا برائی ہے؟ کوئی کسی کا جرم ہے موت؟ یہ تو اللہ کے ہاتھ میں. تو بہرحال کسی کا اس طرح کہنا سننا اگر یہ برا ہوتا تو اللہ کے نبی صلی اللہ علیہ وسلم کے لیے قرآن میں کم از کم ایسے نہ آتا. پھر اس سے ایک بات اور پتہ چلی کہ جتنے بھی رسول آئے وہ سب چلے گئے. سوال پیدا ہوتا ہے عیسیٰ کدھر ہے، کیونکہ یہاں کیا رہا ہے، قد خلت من قبل ہے رسل. حضرت عیسیٰ علیہ السلام آج اس دنیا کے حساب سے تو نہیں ہے نا، آسمانوں پہ ہیں. آج اگر حضرت عیسیٰ سے محبت کرنے والے یا آپ کے فالوورز آپ کو دیکھنا چاہیں تو نہیں دیکھ سکتے، لیکن ہمارا ایمان ہے کہ حضرت عیسیٰ زندہ ہے، لیکن آئیں گے اور ان کو اپنی طبعی موت آئے گی، جیسے کہ باقی نبیوں کو بھی آئی تھی. پھر ایک سوال پیدا ہوتا ہے، یہاں وَمَنْ يَنْقَلِبْ عَلَىٰ عَقِبَيْهِ ہی کیوں کا ہے، ایڑیوں پہ پلٹنا کیا ہوتا ہے؟ آپ دیکھیے کہ دین کے لیے جمنے کی ضرورت ہوتی ہے. اگر آپ اپنے کھڑے ہونے کی پوزیشن دیکھیں نا، یوں کچھ لوگ ہیں نا جب کھڑے ہوتے ہیں نا تو اپنی ایڑیوں پہ بوجھ ڈالتے ہیں، بہت جلدی تھکتے ہیں. سائنس کہتی ہے جب آپ اپنی ایڑی پہ بوجھ ڈالیں گے نا تو آپ کی جو پیچھے وہ جو پٹھے نہیں ہوتے، کیا اس کو بولتے ہیں، گوشت کا جو وہ حصہ ہے گھٹنے سے لے کے ٹخنے کے، اس کے اوپر بوجھ پڑتا ہے، تھک جاتا ہے بندہ. جب کھڑے کام کر رہے ہوتے ہیں کچن میں، اور ظاہر سارا دن ہی آپ کو کام ہے، آپ اپنی انگلیوں کے اوپر کھڑے ہوں، ایسے بیلنس رکھا کریں یا آگے ہوں تو آپ کی ٹانگیں نہیں تھکی ہوں گی. یہ جو بات ہے نا، وَمَنْ يَنْقَلِبْ عَلَىٰ عَقِبَيْهِ، یہ ایک محاورہ بھی ہے، جو حالات کی صعوبتوں کو برداشت نہ کر سکے، فیل زیادہ کرے. حالات اتنے برے نہیں ہیں لیکن برا زیادہ سمجھتے ہیں. سوال پیدا ہوتا ہے کہ انسان دین سے کب الٹا پھرتا ہے؟ جواب نوٹ کیجئے گا، نمبر ایک، خواہشوں سے مغلوب ہو کر. جب خواہشات بڑھ جاتی ہیں تو دل کی مرضی پوری کرنے کے لیے دین سے پلٹنا پڑتا ہے، اللہ کی مرضی کو چھوڑنا پڑتا ہے. دوسری وجہ بہت اہم ہے، یہ سوال اور اس کے جواب میرے آپ کے عمل کے لیے، اللہ نہ کرے کبھی ہم دین سے پلٹیں. اور یاد رکھیے، بڑے سے بڑا پلٹنے والا کبھی نہیں کہتا کہ میں پلٹ رہا ہوں، وہ کہتا نہیں میں سمجھدار ہوں، میں اپنا بھلا اچھا دیکھ رہا ہوں. تو دوسری چیز ہے معاشرتی دباؤ، پیئر پریشر یا سوشل پریشر. اس کی وجہ سے اللہ کے حکم مانے نہیں جاتے. لوگ مائنڈ کرتے ہیں کیا ہو گیا، آپ اب ایسے شادی کریں گی، اب آپ یہ کپڑے پہنیں گی، اب آپ اس طرح کے حال ولیے میں کام کریں گی. تو جب معاشرتی دباؤ بڑھتا ہے، اللہ کا حکم مانا نہیں جاتا، تو دین سے پھرنا پڑتا ہے. تیسری چیز ایک اور بھی ہوتی ہے انسان کی دین سے پلٹنے کی، اور وہ کیا ہے کہ میں دنیا میں کامیاب ہونے کے لیے لوگوں کے قدم بقدم چلوں گا، یعنی دنیاوی کامیابیوں کو پانے کے لیے. پتہ کب چلتا ہے؟ جب آخر میں پیچھے رہ جاتے ہیں. کیونکہ بہت سارے لوگ ایسے ہی ہوتے ہیں جو وہی غلطی کرتے ہیں جو ان سے پہلے بھی کر گئے، تو اللہ سبحانہ تعالیٰ کہتے ہیں وَسَيَجْزِ اللَّهُ الشَّاكِرِينَ، میں قدردانیوں والوں کو جزا دوں گا، ان قریب ان کی مدد کروں گا. کیسے اللہ تعالیٰ ان کو جزا دے گا؟ نمبر ایک، دنیا میں غلبہ عطا کر کے. نمبر دو، آخرت میں اپنی رضا اور ثواب دے کر. پھر इनकी जिंदगी में भी लोग इनसे प्यार करते हैं और इनके बाद इनकी तबाह करते हैं। ऐसे लोग हैं शाकिरीन, क्योंकि उन्होंने नेमत इस्लाम पर शुक्र अदा किया जो सबसे बड़ी नेमत है। जो शख्स अपने दीन पर यकीन रखता है और अपने रब की तरफ से बसीरत रखता है, वो फिर अल्लाह के रसूल की वफात पर भी दीन से नहीं फिरता और वो अल्लाह के लिए जिहाद करता है जैसे कि पहले अंबिया ने किया। हजरत इब्ने अब्बास कहते हैं, बड़ी खूबसूरत हदीस है सुनिएगा, कहते हैं, अल्लाह की कसम मालूम होता है कि लोग जानते ही ना थे कि यह आयत नाजिल हुई है जो अबू बकर ने तिलावत की। यानी जब असल हकीकी वक्त आया तो अबू बकर को यह आयत याद थी, बाकी किसी को नहीं याद। नहीं, हालांकि आपको पता है सारे सहाबा हाफिज़े कुरान थे, सबके हाफिजों से यह आयत निकली हुई थी, क्योंकि दिल नहीं मानता था ना, बुरी चीज हम भी नहीं याद रखना चाहते। हाय, नबी की वफात के बारे में बात है? नहीं, लेकिन जब अबू बकर ने यह आयत पढ़ी तो लोग कहने लगे गोया कि ये ऐसे लगता है कि ये आयत आज नाजिल हुई है। हजरत अबू बकर सिद्दीक के मुंह से जब यह आयत सुनी तो हजरत उमर बोले, कहते हैं, अल्लाह की कसम मैंने सैयदना अबू बकर से जब यह आयत की तिलावत सुनी तो खड़े का खड़ा रह गया, मेरे पांव मुझे उठा नहीं रहे थे यहां तक कि मैं गिर गया। चलिए एक और बात लिख लीजिए, सजदिल्लाहु शाकिरीन। तो शुक्र गुजार कौन है, किसको शाकिरीन कहा गया? नंबर एक, जो साबित कदम रहे। याद रखिए, किसी काफले के आगाज में जितने भी लोग हों, लेकिन इंजामेकार आखिर तक कौन थे, वो शाकिरीन है। दूसरी बात, जो नेमतों की कदर पहचानते हैं वो शाकिरीन है। इमाम इब्ने कय्यम की बड़ी खूबसूरत बात है, सुन लीजिए। कहते हैं कि इस आयत का जो मजमून है और इसमें जिस सजा का जिक्र है, इसकी हकीकत अल्लाह के नबी की वफात के वक्त खुलकर सामने आई कि बहुत से मुनाफिकीन और कमजोर ईमान वाले लोग ईमान से मुर्तद हो गए और जो मुखलिस लोग थे वो इस्लाम पर साबित कदम रहे। अल्लाह ने इनको इज्जत दी और फतह और नुसरत से नवाजा। तो शुक्र कैसे अदा करें नेमतों को पहचानने, अल्लाह की नेमतों के एहसानात के शऊर से भरपूर हों और जुबान से इतराफ करें। और जब सबसे बड़ी बात है कि दीन इस्लाम को हम नेमत समझें, सवाल पैदा होता है कि इंसान के अंदर शुक्रगुजारी का जज्बा कब बेदार होता है? जब अल्लाह की अजमत का शऊर हासिल होता है और आखिरत के लिए जीता है, फिर बात बनती है। हम सब दूसरों को छोड़कर बस अपने ऊपर लें और अल्लाह से ये दुआ करें कि अल्लाह मुझे शुक्रगुजार बना दे। थोड़ा सा अपनी मौत को सोचें, मेरी मौत कहाँ लिखी हुई है? लिखी तो हुई है ना, मुझे आपको नहीं बताएगी शुक्र अल्लाह का, वक्त से पहले ही मर चुके होते हैं। सोचते हैं, जब मोमिन को पता चलता है ना कि मेरी मौत का वक्त लिखा हुआ है, तो उसके ऊपर क्या असर होता है? ये सवाल है आपके लिए। पहली बात है कि मोमिन तकदीर पर ईमान लाता है, फिर मौत से डरना छोड़ता है, मौत का खौफ नहीं रहता, फर्ज की अदायगी और ईमान के तकाजों को पूरा करने में मसरूफ हो जाता है, जजा फजा नहीं करता, कम हिम्मत नहीं होता। फिर एक मोमिन के ऊपर असर होता है कि दुनिया की हिर्स की बजाय नेकियों की हिर्स मोमिन के दिल में जगह बना लेती है। छठा, मोमिन मुश्किलात जो हक के रास्ते में आए उनको खुशी से बर्दाश्त करता है। सातवां असर, सारे फराइज पूरे करता है। और अगला, सब्र और तवक्कुल अल्लाह के जरिए आगे बढ़ता है और वो एक बदला हुआ इंसान बन जाता है, इसकी सोच नहीं होती है। ये अपने लिए वक्त को एक गनीमत जानता है, कुछ करने का जज्बा पैदा होता है और फिर दुनिया और आखरत के लिए वो काम करता है। अल्लाह नियतों पे भी अजर देता है, कोशिशों पे भी देता है, इरादों पे भी देता है। असल बात यह है कि जो अल्लाह करे, आप अपने नोट्स में ना एक लाइन खींचे, मैं आपको तकाबुल कराना चाहती हूँ याद के अंदर कि एक दुनिया के तलबगार और आखिरत के तलबगार, ये दो तरह के इंसान है ना, इनकी जिंदगी में बहुत बड़ा फर्क होता है। दो इरादे, दो शख्सियात, दो हकीकतें। एक है दुनिया के अजर के लिए काम करने वाला, वाह वाह हो मुझे एडमायर किया जाए, शोहरत हो, मशहूर हो जाऊं, पैसा मिलूं, जो भी आप सोचते हैं, या आप बात में खुद लिखें, यानी दुनिया के अदर के इरादे से करने वाला, और दूसरा अपोजिट आखिरत के लिए करने वाला। जो दुनिया के लिए जीता है ना, वो कीड़े मकोड़ों और जानवरों की तरह खाने पीने रहने सहने और जिस्मानी जरूरियात की फिक्र में लगा रहता है। यानी आप लिख लें हैवानी सतह पर जीता, एनिमल इंस्टिंक्ट, ईट ड्रिंक बी मैरी। इसके ऑपोजिट आखरत वाला जो है, उसकी नजरें आखरत पे लगी होती हैं, दुनिया की बुनियादी जरूरतें भी पूरी करता है, लेकिन इसकी फिक्र का महवर और मरकज फिक्र आखरत होती है, और ये इंसानों की सतह पे जीता है। फिर दूसरा फर्क होता है तरजीहात का, नंबर टू लिखिए तरजीह। पहला जो है ये दुनिया को तरजीह देता है, उसी के लिए वक्त और सलाहियतें लगाता है, माल होता है फिर और कमाना चाहता है, असबाब होते हैं माल कमाने के उनको और बढ़ाना चाहता है। इसके ऑपोजिट दूसरा आखिरत को तरजीह देता है, वो अपनी दुनिया का हिस्सा भी लेता है। याद रखिए मोमिन दुनिया में भूखा नहीं मरता, लोगों से नहीं मांगता, लेकिन वक्त सलाहियतें माल आखिरत के लिए लगाता है। तीसरा फर्क दोनों में है अमल का रास्ता। पहला जो शख्स है ना, अगर कोई अमल करता भी है ना, तो दुनिया के लिए सिला मिलेगा और सब कुछ, कुछ फायदे जाहरी, जबकि दूसरा आखिरत में सिला पाना चाहता है। आप और मैं अपने लिए सोच लें कि मुझे आपको कहाँ करना है। बुखारी की रिवायत है, आपने शायद हर किताब के शुरू में पढ़ी होगी, तफीमु सुन्ना में भी हजरत उमर की रिवायत है कि इन्नमल आमालु बिन्नियात, बेशक आमाल का दारो मदार नीयतों पर है। लिकुल्लि इमरिम मा नवा, हर आदमी के लिए वही कुछ है जिसकी उसने नीयत की। मन कानत हिजरत हुइलत दुनिया युसीबुहा, जिसकी हिजरत दुनिया के लिए होगी उसको मिल जाएगी, और जिसकी किसी औरत से निकाह के लिए होगी वो हो जाएगा, लेकिन जिसकी हिजरत अल्लाह के लिए होगी उसका ही अजर होगा। ये बुखारी की रिवायत है। तो दुआ करें कि अल्लाह ताला हमारी छोटी छोटी नेकियों को जाया ना करें।
وَمَا مُحَمَّدٌ إِلَّا رَسُولٌ قَدْ خَلَتْ مِنْ قَبْلِهِ الرُّسُلُ أَفَإِنْ مَاتَ أَوْ قُتِلَ انْقَلَبْتُمْ عَلَى أَعْقَابِكُمْ وَمَنْ يَنْقَلِبْ عَلَى عَقِبَيْهِ فَلَنْ يَضُرَّ اللَّهَ شَيْئًا وَسَيَجْزِي اللَّهُ الشَّاكِرِينَ وَمَا كَانَ لِنَفْسٍ أَنْ تَمُوتَ إِلَّا بِإِذْنِ اللَّهِ كِتَابًا مُؤَجَّلًا كتابا مؤجلا ومن يرد ثواب الدنيا نؤته منها ومن يرد ثواب الآخرة نؤته منها وسنجزي الشاكرين.